خلیج فارس کے ممالک امریکہ اور صہیونی حکومت کے مفاد میں کام نہ کریں، تہران کے خطیب جمعہ کا انتباہ۔ شیخ سعدی کا نام علم و ادب کے افق پر خورشید کی طرح ذوفشاں ہے۔ جشن سعدی کی افتتاحیہ تقریب سے صدر مملکت کا خطاب۔ مصر میں عوام کا ملین مارچ، فوجی کونسل سے ہٹنے کا مطالبہ اور انقلاب کی پاسداری کے عہد کا اعلان۔ بسم اللہ الرحمن الرحیم۔ السلام علیکم ناظرین، خبرنامے کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahar.tv.ir اور ہمارا ای میل ایڈریس ہے khabrein@sahar.tv.ir۔ لیجیے اب آپ تفصیل کے ساتھ خبریں ملاحظہ فرمائیے۔ تہران کی مرکزی نماز جمعہ کے خطیب نے اسلامی جمہوریہ ایران کی طاقت کو خلیج فارس کے ساحلی ملکوں سمیت علاقے کے تمام ملکوں کے مفاد میں قرار دیا ہے۔ تہران یونیورسٹی کے کیمپس میں مرکزی نماز جمعہ کے خطبوں میں آیت اللہ احمد جنتی نے ایران کے سلسلے میں خلیج فارس کے بعض ملکوں کے معاندانہ موقف پر تنقید کرتے ہوئے کہا کہ ان ممالک کو امریکہ اور صہیونی حکومت کے مفادات کے مطابق عمل نہیں کرنا چاہیے، کیونکہ اسلامی جمہوریہ ایران کی طاقت علاقے کے ملکوں کی مدد کے لیے ہے۔ آیت اللہ احمد جنتی نے کہا کہ امریکہ اور اس کے ہم نوا علاقے میں اسلامی بیداری کی لہر کے سامنے ٹک نہیں سکتے، بلکہ ان کا سقوط یقینی ہے۔ تہران کی مرکزی نماز جمعہ کے خطیب نے استنبول میں گروپ 5+1 کے ساتھ ایران کے ایٹمی مذاکرات کے سلسلے میں کہا کہ یہ مذاکرات بہت کامیاب رہے اور مغربی ممالک نے سر انجام یہ تسلیم کر لیا کہ اسلامی جمہوریہ ایران یورینیم کی افزودگی جاری رکھے۔ آیت اللہ احمد جنتی نے کہا کہ قائد انقلاب اسلامی نے بارہا تاکید فرمائی ہے کہ ایران ایٹمی ہتھیار کے حصول کے لیے کوشاں نہیں ہے۔ انہوں نے کہا کہ استنبول مذاکرات میں ہمارے فریق نے بھی اس حقیقت کو سمجھ لیا کہ ایران کی ایٹمی پالیسی قابل اعتماد ہے اور ایران جوہری ہتھیار بنانے کا ارادہ نہیں رکھتا۔ تہران کی نماز جمعہ کے خطیب نے ایران کے خلاف پابندیوں کی منسوخی کو ایران کے سلسلے میں مغربی ممالک کی نیک نیتی ثابت کرنے کا ایک طریقہ قرار دیا اور کہا کہ پابندیوں کی منسوخی سے ایرانی عوام میں مذاکرات میں شامل ممالک پر اعتماد پیدا ہوگا۔ شیخ سعدی علیہ رحمہ کا نام علم و ادب کے افق پر آج بھی خورشید تابہ کی مانند ذوفشاں ہے۔ جمعرات کی رات شہر شیراز میں جشن سعدی کا آغاز ہوا۔ صدر ڈاکٹر محمود احمدی نژاد نے اس جشن کی افتتاحیہ تقریب سے اپنے خطاب میں کہا کہ صدیاں گزر جانے کے باوجود آج بھی شیخ سعدی کا نام علم و ادب کے افق پر خورشید کی مانند ذوفشاں نکل رہا ہے۔ انہوں نے کہا کہ شیخ سعدی نے اپنی نظم اور نثر دونوں میں عادل حکام کی قدردانی اور ظالم حکام کی مذمت کی ہے۔ صدر مملکت نے شیخ سعدی کے کلام کو زبان فارسی کا معیار قرار دیا اور کہا کہ پوری فصاحت و بلاغت کے ساتھ اعلیٰ افکار کے بیان میں مہارت شیخ سعدی کی نمایاں خصوصیت ہے، جس نے ان کے کلام کو فارسی زبان و ادب کا معیار بنا دیا ہے۔ شیراز میں منعقد ہونے والے جشن سعدی میں ایران اور دنیا کے دیگر ملکوں کے دانشوروں، ادیبوں اور شاعروں کی ایک تعداد اور ملک کے اعلیٰ حکام نے شرکت کی۔ 20 اپریل شیخ سعدی علیہ رحمہ کا یوم ولادت ہے۔ اس مناسبت سے ہر سال جشن سعدی منایا جاتا ہے، جس میں دنیا بھر کے مفکرین، دانشور، شعرا اور ادبا شرکت کرتے ہیں۔ اقوام متحدہ کے سیکرٹری جنرل نے ایک بار پھر کہا ہے کہ ایران کا ایٹمی مسئلہ مذاکرات کے ذریعے حل ہونا چاہیے۔ بان کی مون نے جمعرات کو سلامتی کونسل کے اجلاس میں گروپ 5+1 اور ایران کے استنبول مذاکرات کے نتائج کا خیر مقدم کیا اور کہا کہ تنازعات کے تصفیے کا واحد راستہ سیاسی طریقہ کار ہے۔ بان کی مون نے کہا کہ ایران کے ایٹمی مسئلے کو NPT کی بنیاد پر حل کیا جا سکتا ہے اور اس طرح ایران کے ایٹمی مسئلے کے سلسلے میں عالمی برادری کو اعتماد بھی لیا جائے گا۔ بان کی مون نے کہا کہ سلامتی کونسل کی قیادت میں عالمی برادری نے ایٹمی ہتھیاروں سے پاک دنیا میں قیام امن پر اپنی توجہ مرکوز کر رکھی ہے۔ بان کی مون نے کہا کہ ایٹمی ہتھیاروں کے پھیلاؤ کا خطرہ بہت سنجیدہ ہے اور فوری نوعیت کا ہے، اور ان خطرات کے ازالے میں سلامتی کونسل کو बुनियादी किरदार अदा करना चाहिए। अक्वाम मुत्तहिदा के सेक्रेटरी जनरल बान की मून ने कहा कि दसियों हजार एटमी हथियारों से पूरी इंसानियत खतरे में है और बढ़ती हुई इंसानी जरूरत के बावजूद अरबों डॉलर की रकम एटमी हथियारों की जदीदकारी पर खर्च की जा रही है। मिस्र में जुमे को एक बार फिर अवाम ने हुक्मरान फौजी काउंसिल के खिलाफ वसी पैमाने पर मुजाहरे किए हैं।
काहिरा से हमारे नुमाइंदे ने रिपोर्ट दी है कि जुमे को मिस्र के तमाम छोटे बड़े शहरों में इस्लामी जमातों की अपील पर हुक्मरान फौजी काउंसिल के खिलाफ मुजाहरे हुए हैं। मिस्र के मुसलमान अवाम ने नमाज जुमा के बाद जुलूस निकाले जिसमें इंकलाब को सबोताज करने की साजिश की मजम्मत की गई और हुक्मरान फौजी काउंसिल से मुतालबा किया गया कि इक्तदार फौरी तौर पर अवाम के मुंतखब नुमाइंदों को सौंप दिया जाए। इस रिपोर्ट के मुताबिक काहिरा में फौजी काउंसिल के खिलाफ मिलियन मार्च हुआ जिसमें अवाम के सभी तबकात के लोगों ने शिरकत की। काहिरा के तहरीर स्क्वायर पर लाखों लोगों ने जमा होकर अपने इंकलाब की पासदारी के लिए मैदान में मौजूद रहने का ऐलान किया। मिस्र में अवाम इंकलाब के खिलाफ होने वाली तमाम साजिशों का जिम्मेदार हुक्मरान फौजी काउंसिल को समझते हैं। दूसरी जानब इख्वानुल मुस्लिमीन के उम्मीदवार खैरत शातिर ने, जिनके कागजात नामजदगी सदारती इलेक्शन की कमेटी ने मुस्तरद कर दिए हैं, कहा है कि उनके पास इस बात का ठोस दस्तावेजी सबूत मौजूद है कि इंतखाबी कमेटी ने उन्हें फौजी काउंसिल के हुक्म पर नाअहल करार दिया है। उन्होंने कहा कि इंतखाबी कमेटी के बाज़ अराकीन अब भी साबिक डिक्टेटर हुकूमत के वफादार हैं। उन्होंने कहा कि हुक्मरान फौजी ऐसे अफराद को इख्तदार में लाना चाहती है जो साबिक हुकूमत की पॉलिसियों को जारी रखें। दूसरी जानब मिस्र की अदलिया के एक ओहदेदार ने बताया है कि फौजी काउंसिल ने पार्लियामेंट का वो बिल आईनी अदालत को भेज दिया है जिसमें साबिक हुकूमत के ओहदेदारों को सदारती इलेक्शन में बतौर उम्मीदवार हिस्सा लेने के लिए नाअहल करार दिया गया है। मिस्र की पार्लियामेंट ने ये बिल गुज़श्ता हफ्ते माजूल डिक्टेटर हुस्नी मुबारक के दस्ते रास्त उमर सुलेमान के सदारती उम्मीदवार बनने के बाद मुत्तफिका तौर पर मंजूर किया था। उमर सुलेमान की सलाहियत बाज दीगर वजूहात की बिना पर रद्द कर दी गई है। इस बिल की मंजूरी की सूरत में जनरल अहमद शफीक भी इंतखाब के लिए नाअहल हो जाएंगे जो हुस्नी मुबारक की हुकूमत के आखिरी अय्याम में वजीर आजम मंसूब हुए थे। मिस्र में सदारती इलेक्शन में 23 और 24 मई को वोट डाले जाएंगे और इंतखाबात का दूसरा दौर जून में होगा जिसमें सबसे ज्यादा वोट हासिल करने वाले दो उम्मीदवारों के दरमियान मुकाबला होगा। यह ऐसी हालत में है कि मिस्र के अवामी हलकों का कहना है कि फौजी काउंसिल के बरसर इख्तदार रहते हुए इंतखाबात शफाफ नहीं हो सकते। आज जुमे को हुक्मरान फौजी काउंसिल के खिलाफ पूरे मिस्र में मुजाहरे हो रहे हैं।
सऊदी अरब के मशरकी इलाकों में मुजाहरीन पर आले सऊद के फौजियों की फायरिंग की नई तस्वीर जारी हुई हैं। हमारे नुमाइंदे के मुताबिक ये तस्वीर मशरकी इलाकों के सियासी कारकुनों ने जारी की हैं, जिनमें दिखाया गया है कि आले सऊद के फौजी पुरअमन मुजाहरीन पर जंगी गोलियां चला रहे हैं। दूसरी तरफ एक बैन अलाक्वामी कानूनदान फ्रैंकलिन लैम ने प्रेस टीवी से इंटरव्यू में कहा है कि सऊदी फौजी अपने मुल्क में अवाम की सरकूबी में सहूनी हुकूमत के फौजियों के तरीके से काम ले रहे हैं। उन्होंने कहा कि सऊदी फौजी मुखालिफिन को इजाएं देने में भी इसराइली रविश से काम लेते हैं। फ्रैंकलिन लैम ने कहा है कि सऊदी सिक्योरिटी एहलकार सहूनी हुकूमत के कारिंदों की तरह कोशिश करते हैं कि जेलों में कैदियों को इस तरह इजाएं दी जाएं कि उनके जिस्म पर इजा रसानी का कोई निशान बाकी न रहे। मशरक़ी वस्ता में इस्लामी बेदारी की लहर शुरू होने के साथ ही सऊदी अरब के मशरक़ी इलाकों के अवाम ने भी आले सऊद के खिलाफ पुरअमन मुजाहरे शुरू किए जिन्हें आले सऊद के सिक्योरिटी एहलकारों ने तशद्दुद से काम लेकर कुचलने की कोशिश की है। इस दौरान सऊदी सिक्योरिटी एहलकारों के हाथों दसियों आम शहरी शहीद और जख्मी हुए जबकि बहुत से सियासी कारकुनों को गिरफ्तार करके जेलों में बंद कर दिया गया है। हिंदुस्तान ने सियाचिन से दोनों मुल्कों की फौज हटाने की पाकिस्तान की तजवीज का खैर मकदम किया है। नई दिल्ली से मौसूला रिपोर्ट के मुताबिक हिंदुस्तान के दिफाई उमूर के वजीर ममलकत एम पालम राजू ने जुमे को सहाफियों से गुफ्तगू में पाकिस्तान की इस तजवीज को खुशाइंद करार दिया। उन्होंने कहा कि उन्हें खुशी है कि पड़ोसी मुल्क को सियाचिन में फौज रखने के इक्तसादी मसाइल और मुश्किलात का एहसास है। उन्होंने ये बयान पाकिस्तानी फौज के सरबराह जनरल अशफाक परवेज कियानी के इस बयान के बाद दिया है जिसमें उन्होंने कहा था कि हिंदुस्तान और पाकिस्तान दोनों मुल्कों को चाहिए कि सियाचिन से अपने अपने फौजी वापस बुला लें। उन्होंने सियाचिन के मसले को गुफ्तगु के जरिए हल किए जाने की जरूरत पर जोर दिया था और कहा था कि सियाचिन महाज दोनों मुल्कों के लिए सख्त है, यहां खर्च होने वाला बजट दोनों मुल्कों के आवाम पर खर्च होना चाहिए। हिंदुस्तान के बैनुल बर्रआजमी मिसाइल के कामयाब तजुर्बे के बाद व्हाइट हाउस ने नई दिल्ली से मुतालबा किया है कि ऐसे हर इकदाम से इज्तनाब किया जाए जो जनूबी एशिया का सबात व इस्तेहकाम दरहम बरहम कर सकता है। हमारे नुमाइंदे के मुताबिक व्हाइट हाउस के तर्जुमान ने हिंदुस्तान के अग्नि 5 मिसाइल के कामयाब तजुर्बे के बाद कहा है कि हिंदुस्तान को ऐसा कोई इकदाम नहीं करना चाहिए जिससे जनूबी एशिया के अमन व इस्तेहकाम में खलल पड़ सके। सदर बराक ओबामा के तर्जुमान जे करनी ने कहा है कि हम उन तमाम ममालिक से जिनके पास एटमी तवानाई है मुतालबा करते हैं कि अपनी एटमी और बैलिस्टिक सरगर्मियों में तहम्मुल से काम लें और हर उस इकदाम से परहेज करें जो जनूबी एशिया के अमन व इस्तेहकाम के लिए खतरनाक हो। व्हाइट हाउस के तर्जुमान ने इसी के साथ शिमाली कोरिया के मिजाइली तजुर्बे से हिंदुस्तान के मिजाइली तजुर्बे का मुवाजना करने से इनकार करते हुए कहा कि हिंदुस्तान के माजी और हाल के तमाम एटमी इकदाम शिमाली कोरिया के इकदाम से मुख्तलिफ हैं। काबिल जिक्र है कि हिंदुस्तान ने जुमेरात को अग्नि 5 मिजाइल का कामयाब तजुर्बा किया है जो 6400 किलोमीटर की दूरी तक मार कर सकता है। नेटो के सेक्रेटरी जनरल ने पाकिस्तान से सप्लाई लाइन खोलने का मुतालबा किया है। नेटो के सेक्रेटरी जनरल एंडर्स फॉग रास्मोसेन ने जुमेरात की शाम ब्रसेल्स में नेटो के रुकन मुल्कों और अफगानिस्तान में फौज रखने वाले नान नेटो ममालिक के वज़राए खारजा के इजलास के खात्मे पर प्रेस कॉन्फ्रेंस से खिताब में पाकिस्तान से नेटो की सप्लाई लाइन खोलने और कबायली इलाकों में दहशतगर्दी के खिलाफ कार्रवाई तेज करने का मुतालबा किया। उन्होंने कहा कि पाकिस्तान के साथ ताल्लुकात में दो अहम मसाइल हैं। पहला सप्लाई लाइन का है जो बकौल उनके फौरी नौइयत का है। उन्होंने कहा कि उम्मीद है कि पाकिस्तान नेटो की सप्लाई लाइन जल्द खोलेगा। नेटो के सेक्रेटरी जनरल ने कहा कि दूसरा मसला पाकिस्तान में दहशत गर्दों के महफूज ठिकानों का है जहां से अफगानिस्तान में हमले किए जाते हैं। उन्होंने कहा कि पाकिस्तान को कबायली इलाकों में दहशत गर्दों के खिलाफ कार्रवाई तेज करनी चाहिए जो खुद पाकिस्तान के मफाद में है। ब्रसेल्स में नेटो के इजलास के बाद ऐलान किया गया है कि अफगानिस्तान के बारे में नेटो की पॉलिसी में कोई तब्दीली नहीं आएगी। ब्रसेल्स से मौसूला रिपोर्ट के मुताबिक नेटो के सेक्रेटरी जनरल ने प्रेस कॉन्फ्रेंस में ऐलान किया है कि इजलास में अफगानिस्तान के बारे में हिकमत अमली तब्दील न करने का फैसला किया गया है। उन्होंने कहा कि 2013 तक तालिबान से लड़ने की तमाम तर जिम्मेदारी काबुल को सौंप दी जाएगी और गैर मुल्की अफवाज 2014 तक अफगानिस्तान से निकल जाएंगी। उन्होंने कहा कि अफगानिस्तान की सिक्योरिटी की जिम्मेदारी काबुल हुकूमत को सौंपने के लिए अफगान फौज और पुलिस अहलकारों की तादाद बढ़ाकर 3,50,000 तक पहुंचाना नेटो के प्रोग्राम में शामिल है। काबिले जिक्र है कि इजलास में रूस के वजीर खारजा सरगई लावरोफ ने कहा था कि चीन समेत एशियाई मुल्कों को अफगानिस्तान से गैर मुल्की अफवाज के निकलने के प्रोग्राम में ताखीर की बाबत तशवीश है। ब्रसेल्स में नेटो और रूस के वज़राए खारजा का इजलास बगैर किसी नतीजे के खत्म हुआ। रूस के वज़ीर खारजा ने इजलास के बाद नेटो और रूस के ताल्लुकात के बारे में साफ तौर पर कहा कि इन ताल्लुकात में शफाफियत जरूरी है। लावरोफ ने कहा कि एक सिक्योरिटी तंजीम की हैसियत से नेटो के साथ रूस का तआवुन मुमकिन नहीं है। उन्होंने कहा कि हम यूरोप में नस्ब किए जाने वाले मिसाइल डिफेंस सिस्टम के बारे में कुछ जमानतें चाहते हैं और ये मंसूबा रूस और नेटो के ताल्लुकात की बहाली की राह में सबसे बड़ी रुकावट है। उन्होंने कहा कि दोनों फरीकों को स्ट्रेटेजिक तआवुन की फिक्र करना चाहिए। काबिले जिक्र है कि मिसाइल डिफेंस सिस्टम की तंसीब और मशरकी इलाकों में नेटो की मौजूदगी में आने वाली वसत रूस और नेटो के माहिरीन माबैन इख्तलाफात की कलीदी वजह शुमार होती है। तेहरान में हिंदुस्तान के सफारतखाने में जुमेरात की शाम एक तकरीब में डॉक्टर फरजाना आजम लुत्फी की किताब फरहंगे तलमीहात की रूनुमाई हुई। तफसीलात बता रहे हैं सैयद हसन जैदी।
हिंदुस्तानी सफारतखाने तेहरान में उर्दू जबान और अदब की प्रोफेसर डॉक्टर आजम लुत्फी की किताब फरहंगे तलमीहात की रूनुमाई हुई। تین سال میں لکھی جانے والی اس کتاب میں انہوں نے ان فارسی داستانوں، مسئلوں اور تلمیحات کی طرف اشارہ کیا ہے جو اردو ادب میں کثیر طور پر استعمال کی جاتی تھیں، لیکن اب ان کا استعمال یا کم ہو گیا ہے یا بالکل ختم ہو چکا ہے۔ ڈاکٹر اعظم لطفی نے مختلف مثالیں پیش کرتے ہوئے اس بات کی طرف اشارہ کیا کہ اس وقت یہ تلمیحات مغربی ادب میں پائی جاتی ہیں، لیکن اردو ادب سے ان کا خاتمہ ہو چکا ہے، جس کی وجوہات پر مزید تحقیقات ہونی چاہیے۔ انہوں نے اس بات پر تاکید کی کہ یہ نکات ایران اور بر صغیر کی تاریخی اور ثقافتی قربت کی نشاندہی کرتے ہیں۔ اس تقریب سے خطاب کرتے ہوئے ہندوستان کے سفیر ڈی پی سری واستو نے بھی ڈاکٹر فرزانہ اعظم لطفی کے اس اقدام کو سراہا اور اسے نہ صرف ادیبوں اور دانشوروں کے لیے بلکہ پورے ہندوستانی اور ایرانی عوام کے لیے ایک نمونہ قرار دیا۔
قابل ذکر ہے کہ مختلف اساتذہ نے اس نشست میں اس کتاب پر روشنی ڈالی اور اس کتاب کی خوبیوں کے بارے میں بھی مختلف چیزیں بتائیں۔
ڈاکٹر دہباشی، کاکائی اور دیگر اساتذہ نے بھی اس کتاب کی ظرافتوں کی طرف اشارہ کیا اور اسے انڈو ایران تعلقات کے سلسلے میں ایک اہم قدم قرار دیا۔ سید حسن زیدی، سحر عالمی نیٹورک، تہران۔
امریکی وزیر جنگ لیون پنیٹا نے شام میں فوجی مداخلت کے نتائج کی جانب سے خبردار کیا ہے۔ فرانس پریس کے مطابق لیون پنیٹا نے کہا ہے کہ شام کے بحران سے صرف سفارتی اور سیاسی کوششوں سے نکلا جا سکتا ہے۔ انہوں نے کہا کہ شام پر حملے کا واحد نتیجہ یہ ہوگا کہ بڑی تعداد میں اس ملک کے عام شہری مارے جائیں۔ امریکی وزیر جنگ نے کہا کہ شام کے خلاف امریکہ یا کسی بھی ملک کی خود سرانہ فوجی کارروائی کے نتائج انتہائی خطرناک ہوں گے۔ امریکی وزیر جنگ نے یہ بیان ایسی حالت میں دیا ہے کہ امریکہ شام کے باغیوں کی مدد کر رہا ہے اور ان کے لیے مواصلاتی اور غیر مواصلاتی امداد ارسال کر رہا ہے۔ امریکہ نے اسی کے ساتھ شام میں سرگرم مسلح گروہوں سے کہا ہے کہ اسلحہ زمین پر نہ رکھیں۔ اسی کے ساتھ امریکہ کے اتحادی بعض عرب ممالک شام کے خلاف فوجی کارروائی کا مطالبہ کر رہے ہیں، جبکہ شام کی حکومت نے قیام امن کے لیے اقوام متحدہ اور عرب لیگ کے مشترکہ نمائندے کے مجوزہ منصوبے پر عمل درآمد شروع کر دیا ہے۔ اقوام متحدہ کے سیکرٹری جنرل نے سلامتی کونسل سے مطالبہ کیا ہے کہ شام میں جنگ بندی کی نگرانی کے لیے 300 بین الاقوامی مشاہدین کے تعیناتی کی منظوری دی جائے۔ اقوام متحدہ کے سیکرٹری جنرل بان کی مون نے سلامتی کونسل کے نام خط میں مطالبہ کیا ہے کہ کوفی انان کے 6 نکاتی منصوبے کی کامیابی کے لیے 3 مہینے کے لیے 300 بین الاقوامی مشاہدین کی شام میں تعیناتی کی منظوری دی جائے۔ اقوام متحدہ کے پروگرام کے مطابق بین الاقوامی مشاہد تدریجی طور پر شام میں 10 مقامات پر تعینات ہوں گے۔ یہ ایسی حالت میں ہے کہ اقوام متحدہ کے مشاہدین کا پہلا دستہ 2 روز قبل شام پہنچ چکا ہے۔ دوسری طرف سانا نے رپورٹ دی ہے کہ مزید 226 افراد نے ہما کے علاقے میں اپنے اسلحے زمین پر رکھ کے خود کو حکومتی افواج کے حوالے کر دیا، جنہیں اس عہد کے بعد آزاد کر دیا گیا ہے کہ وہ دوبارہ اسلحہ نہیں اٹھائیں گے۔ گزشتہ پیر کے روز بھی 203 مسلح افراد نے حمص میں خود کو حکومتی افواج کے حوالے کیا تھا۔ شام کی حکومت نے اسلحہ زمین پر رکھنے والوں کے لیے عام معافی کا اعلان کیا ہے۔ اور آخر میں اہم خبروں کی سرخیاں ایک بار پھر ملاحظہ فرمائیں۔ خلیج فارس کے ممالک امریکہ اور صہیونی حکومت کے مفاد میں کام نہ کریں، تہران کے خطیب جمعہ کا انتباہ۔ شیخ سعدی کا نام علم و ادب کے افق پر خورشید کی طرح ذوفشاں رہے گا، جشن سعدی کی افتتاحیہ تقریب سے صدر مملکت کا خطاب۔ مصر میں عوام کا ملین مارچ، فوجی کونسل سے ہٹنے کا مطالبہ اور انقلاب کی پاسداری کا اعلان۔ ناظرین، اسی کے ساتھ خبریں اپنے اختتام کو پہنچتی ہیں۔ ہم آپ سے اجازت چاہتے ہیں۔ خدا حافظ۔